जाएगा मेरी आवाज ही पहचान है गैया रहे जो गुजर गई कल की बात थी हो उम्र तो नहीं एक रात थी रात खास रात फिर मिले कहीं मेरी आवाज ही पहचान है गर याद है
WTOR 770 AM, Youngstown, Toronto.
770 AM دی نشریات سنن تے حالات حاضرہ تو با خبر رہن دے واسطے نیوز انفارمیشن انالیسس الیکٹرک گڈیاں دے وچ ای آواز آفیشل ایپ یا ساڈی ویب سائٹ eawaz.com لوکل نمبر
6478724900
अपनी कम्युनिटी दा सब तो बड़ा बढ़िया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है
ओ फिर बने भी क्यों ना क्योंकि बेडरूम सेट सोफा सेट मैट्रेसेस डाइनिंग टेबल डेकोरेटिव आइटम्स गल कीजी सारे घर दा फर्नीचर बढ़िया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज
142 कैनेडी रोड ब्रैम्पटन 9058747171
क्या आपके घर और ऑटो इंश्योरेंस की रिन्यूअल हो रही है क्या आप दुरुस्त इंश्योरेंस कवरेज के लिए अच्छी कीमत की तलाश में हैं? तो फिर आपको ऑल स्टे एजेक एजेंसी के राजा मुदस्सिर को 6472903773 पर कॉल करनी चाहिए आज ही कॉल करें और आप दो कारों और एक घर की इंश्योरेंस कराते वक्त तकरीबन $1,775 की बचत कर सकते हैं राजा मुदस्सिर 6472903773 ऑल स्टेट के साथ अब महफूज हाथों में है टर्म्स एंड कंडीशन अप्लाई
ओए एक ब्लॉकबस्टर प्लान बनाइए पूरी मस्ती मजे नचना गाना हो जाए
ਇਹ ਤਾਂ ਤਿਆਰ ਨੇ ਦਿਲਜੀਤ ਦੇ ਨਾਲ ਪ੍ਰੋਪਰ ਪਟੋਲਾ ਪਾਰਟੀ ਕਰਨ ਦੇ ਲਈ ਤੁਸੀਂ ਵੀ ਖਿੱਚ ਲਓ ਤਿਆਰੀ ਰੋਜਸ ਮੋਬਾਈਲ ਕਸਟਮਰ ਬਣੋ ਫਿਰ ਫਾਰਮ ਭਰ ਕੇ 13 ਜੁਲਾਈ ਨੂੰ ਰੋਜਸ ਸੈਂਟਰ ਤੇ ਹੋ ਰਹੇ ਦਿਲਜੀਤ ਦੋਸਾਂਝ ਦੇ ਕਾਨਸਰਟ ਦੀਆਂ 2 ਟਿਕਟਾਂ ਜਿੱਤਣ ਦਾ ਮੌਕਾ ਪਾਓ ਉਡੀਕਣ ਦੀ ਲੋੜ ਨਹੀਂ ਹੁਣੇ ਸਵਿਚ ਕਰੋ ਕੋਈ ਖਰੀਦ ਜ਼ਰੂਰੀ ਨਹੀਂ ਪੂਰੇ ਨਿਯਮਾਂ ਲਈ ਰੋਜਸ ਗਿਵ ਅਵੇ/ਦਿਲਜੀਤ ਤੇ ਜਾਓ
ਕੁਇਕ ਟਰੱਕ ਲੂਬ ਹਰ ਸਾਲ ਦੀ ਤਰ੍ਹਾਂ ਟਰੱਕਰ ਵੀਰਾਂ ਦਾ ਧੰਨਵਾਦ ਕਰਦੇ ਹੋਏ ਇਸ ਸਾਲ ਵੀ ਵੀਜੂ ਨੂੰ ਆਪਣੀ ਲੈਪਰੀ ਲੋਕੇਸ਼ਨ ਤੇ ਟਰੱਕ ਆਇਲ ਚੇਂਜ ਤੇ ਦੇਣਗੇ $75 ਦਾ ਡਿਸਕਾਊਂਟ ਜੀ ਹਾਂ ਸਹੀ ਸੁਣਿਆ $75 ਦਾ ਡਿਸਕਾਊਂਟ ਫ੍ਰੀ ਟਰੱਕ ਰੀਸ ਤੇ ਫ੍ਰੀ ਬਾਰਬੇਕਿਊ ਤਾਂ ਫਿਰ ਪਹੁੰਚੋ ਵੀਜੂ ਨੂੰ ਕੁਇਕ ਟਰੱਕ ਲੂਬ ਐਗਜ਼ਿਟ 579 ਔਨ ਹਾਈਵੇ 401 ਤੇ ਪਾਓ $75 ਦਾ ਡਿਸਕਾਊਂਟ 519-622-0660 519-622-0660 ਕੁਇਕ ਟਰੱਕ ਲੂਬ ਲੈਪਰੀ ਲੋਕੇਸ਼ਨ
خوبصورت دانت با اعتماد مسکراہٹ اور با اعتماد گفتگو آپ کی اور آپ کے خاندان کی مسکراہٹوں کی ضمن فلنگز کراؤنز بریجز کلیننگ ایکسپٹنگ نیو پیشنٹس فری کنسلٹیشن دانتوں کی سنبھال کے لیے ڈاکٹر پدمجا 310 شیپرڈ ایونیو ایسٹ 299-7466 گاڑی گھر یا کمرشل جیسا کہ بزنس ٹرک ڈیلیوری وہیکلز کارگو وینز ورک شاپس گروسری اسٹورز ریسٹورینٹس کی انشورنس کے لیے وقار عظیم سے رابطہ کیجیے گا وقار عظیم یقینی بنائیں گے کہ کار گھر یا کمرشل انشورنس کم از کم ریٹ پر لے کر دیں مگر کوریج آپ کو بہترین سے بہترین ملے یقیناً اپنے پیسے اور وقت کی بچت کے لیے ایماندار اور ریلائبل سروس موسٹ کمپیٹیٹو ریٹس کے لیے وقار عظیم 416-302-2522 302-2522 بھائی خواتین کو تو زیورات بہت اچھے لگتے ہیں چوڑیاں لے لو کڑے لے لو چینز لے لو سٹون جیولریز روبی جیولرز کا نام یاد رکھنا شادی بیاہ ہے یا عام کوئی چھوٹا برتھ ڈے پارٹی اپ یا کسی کو گفٹ دینے کے لیے یو مسٹ وزٹ روبی جیولرز گولڈ کا ٹریڈ ہے یا پھر ریپیئر ہے روبی جیولرز 7086 ایئر پورٹ روڈ 9056776888
Spear and McKay Men's Wear Clothing Fit Quality Value ek hi jagah par Canada made the only South Asian owned custom suiting and shirting company Burberry Harry Rosen Hugo Boss jaisi quality azmaish shart hai 100% Italian wood se bane suits sirf $249.99 mein aur bhi zabardast deals ke liye visit kare Spear and McKay Men's Wear 1535 Mirsad Drive Unit 1920 in Mississauga call 905-670-3388
Akal Truck and Loom
Tade truck badshah di quality service repair oil change wash te maintenance
ek aur khush khabri
North American Chinese te Korean nave te istemal shuda tires with full warranty
Akal Truck and Loom 1776 Mearside Drive 905-565-1100
905-565-1100 جی سب ناظرین ویلکم بیک اگین اینڈ سب 5:09:47 ہماری گھڑی میں ہو چکے ہیں اور اب سے کچھ ہی دیر بعد 5:30 بجے انشاءاللہ ہم آپ کے لیے پیش کریں گے کرنل رحیم کی بات چیت عارفہ جی سے اور فیڈرل بائی الیکشن ہونے جا رہے ہیں سب فیڈرل بائی الیکشن تو بے انتہا ہوتے ہیں پر کہیں نہ کبھی کسی نہ کسی کا ہو رہا ہوتا ہے مگر یہ سینٹ پالز کی جو رائڈنگ ہے اس کے اندر سب کیرولین بینٹ جو ہے انہوں نے ریزائن کر لیا تھا دسمبر کے مہینے میں اور آفٹر ریپرزینٹنگ فار 26 ایئرز 26 سال انہوں نے وہ رائڈنگ اپنے ہاتھ میں رکھی تو اس کو بڑا اسٹرانگ ہولڈ سمجھا جاتا ہے لبرلز کا مگر اب دیکھنا یہ ہے کہ کیا یہ جو حالات تھوڑے دنوں پہلے سے لبرل کے ساتھ ہو رہے ہیں تو وہ اس کا کوئی افیکٹ پڑے گا تو ہر ایک کی آنکھیں اس رائڈنگ کی طرف ہیں کیرولین بینٹ نے تو امبیسڈر ٹو ڈینمارک اپوائنٹ کر دیا گیا ہے یہ جو علاقہ ہے یہ سینٹ پالز کا یہ ڈیوپونٹ اسٹریٹ اینڈ ایگلنڈن کا علاقہ بنتا ہے لبرل اسٹافر جو ہے لیزلی چرچ وہ لبرل کی طرف سے کھڑی ہو رہی ہیں ڈان اسٹیورٹ فار کنزرویٹو امرت پبھار فار این ڈی پی ڈیان سیکسی یہ جو ہیں یہ گرین پارٹی کے ہیں اور ان کے ساتھ ساتھ ڈینس ولسن جو ہیں پیپلز پارٹی آف کینیڈا کے یہ اس کے ساتھ ریکارڈ توڑ صاحب کیا ریکارڈ توڑ ہے वो ये रिकॉर्ड तोड़ी है कि किसी भी बाय इलेक्शन में या इलेक्शन में 84 कैंडिडेट नहीं आए थे. जस्ट इमेजिन 84 कैंडिडेट्स आर देयर फॉर यू टू चूज फ्रॉम. इतना बड़ा तो कागज भी नहीं होता उनके बगैर बैलेट्स पे जिनके नाम हैं सुहैं साहब. ये वोटिंग जो है वो आप कर सकते हैं जून 24 का एडवांस पोलिंग तो खत्म हो गई उनकी, जून 14 से 17 तक थी और 18th को भी आप कर सकते थे मगर अब वो वक्त खत्म हो चुका है. तो अब जून 24 को आप जाके अपना कैंडिडेट जो है पिक कर सकते हैं.
बहुत शुक्रिया माजिद भाई. और यहीं से पता चलना है कि अब हवा का रुख किस सिमत में है. मैं एक स्पॉन्सर का जिक्र करती हूँ और फिर आपको लेके जाना चाहती हूँ क्विक ट्रक ट्यूब पे. गुरजिंदर जी क्विक ट्रक ट्यूब हमारे स्पॉन्सर हैं. 20 तारीख को 20th of June को यहां पर एक बहुत स्पेशल इंसेंटिव है. कस्टमर एप्रिसिएशन डे है जिसमें बारबेक्यू का बंदोबस्त होगा, खाने पीने का इंतजाम होगा. क्विक ट्रक ट्यूब एग्जिट 579 नैपनी जो है ना वहां पे आप गाड़ी पे आप ट्रक पे बस चले जाइएगा. ट्रक्स के हवाले से इट्स राइट ऑन द एग्जिट, यानी डोंट हैव टू गो एग्जिट लेके आपको बाहर नहीं निकलना पड़ेगा, उसी एग्जिट पे आप दोबारा आए. यू कैन गो बैक ऑन टू द हाईवे. ट्रकर्स के लिए $75 ऑफ है. ऑफर इज वैलिड ओनली फॉर वन डे, दैट इज 20 तारीख के लिए ये ऑफर है. क्विक ट्रक ट्यूब गुरजिंदर जी वहां पे होंगे, आपने आना है वहां पे. कब? 20 तारीख को. यहां से मैं आपको जिक्र करना चाहती हूँ. वन पर्सन इन लाइफ थ्रेटनिंग कंडीशन आफ्टर डे लाइट स्टैबिंग इन डाउन. पता नहीं दुनिया को क्या, इंसान तो बिल्कुल वैश्य होता चला जा रहा है. मैंने और क्या कवर करना था. हाँ, 5:30 बजे 5:30 के ऊपर. हाँ, आई विल टेक यू टू. हमने एक्चुअली करण इनाम साहब के साथ जो प्रोग्राम किया है और इसमें आप इस प्रोग्राम को आपको किसी भी एक पाकिस्तानी होके नाते से देखना चाहिए. एक मीडियोकर होने के नाते से आप इस प्रोग्राम को सुनिएगा देखिएगा. उसकी वजह यह है कि पाकिस्तान को किन रिफॉर्म्स की जरूरत है आप खुद देखिएगा. अगर आपका किसी एक पार्टी के साथ साथ है और आप सिर्फ एक शख्स की के लिहाज से ही देखते हैं और या सिर्फ आप कहते हैं कि भाई फौज ही बुरी है, फौज को रास्ता कौन देता है, आप रिफॉर्म्स क्यों नहीं लेके आए, ये सारी की सारी बातें. और उनके पास इतनी नॉलेज है कर्नल इनाम के पास, एंड आई थिंक बेशुमार लोग जिनको सजाए मौत भी हुई है उन लोगों की अगर केसेस को रुकवाया है. द मैन टेक स्टैंड, और वो कोई अपनी लश पश के बीच में नहीं है. आप देखिएगा बैकग्राउंड में जो लोग टेलीविजन देख रहे होंगे महसूस कीजिएगा बट मगर फेस दी सच को फेस करने. इट्स अ बिटर ट्रुथ जो भी उन्होंने कहा, दैट इज रियली अ बिटर ट्रुथ. एनीवेज शुक्रिया हमारे स्पॉन्सर्स का. मैं राजा बादशाह का जिक्र करना चाहती हूँ. प्लीज अगर आपको इंश्योरेंस की जरूरत है तो राजा बादशाह से एक बार रابطہ जरूर कीजिएगा. मेरा एक बहुत शहजादा है, अल्लाह ने उसको बहुत दिया हुआ, अल्लाह उसको और भी ज्यादा दे, अल्लाह और भी ज्यादा दे. कहते आरफा आंटी मैंने ना कभी रिश्ते में, मैं उसकी पुप्पो लगती हूँ, मतलब जो जुबान का रिश्ता है, मैं उनके बुकी बहुत प्यारी बहन हूँ, वो मेरे बहुत प्यारे भाई हैं, मगर वो अक्सर जब चार लोगों में खड़े होते थे मुझे आरफा जी कहा करते हैं. तो कहने लगा आरफा आंटी मैं ना आंटी मैंने आज तक कभी इंश्योरेंस का जिसने जो रेट दिया लगा लिया अब्बा जी अम्मी जी के पैसे थे. एंड नाउ ही सेड के आई एंडेड अप सेविंग, कहां मैं $1300 दो गाड़ियों का पे कर रहा था फैमिली के साथ, नाउ आई पे $700. तो मेरी आपसे रिक्वेस्ट है कार इंश्योरेंस के लिए एक बार मशवरा जरूर कीजिएगा, राजा बादशाह से बात कीजिएगा 6472903773. राजा बादशाह ऑल स्टेट के साथ है, ऑल स्टेट इंश्योरेंस कंपनी के साथ है, एजेक्स पिकरिंग पूरे ओंटेरियो में से आप उनको कॉल कीजिएगा. शाह साहब मेरे साथ है, नासिर शाह साहब भी हमारे साथ आ गए ओपन माइक कैफे से. शाह जी अस्सलाम वालेकुम, हाउ आर यू?
जी वालेकुम सलाम बाजी, आप सुनाए क्या हाल है? माजे भाई आप भी ठीक हैं?
अल्हम्दुलिल्लाह सर, अल्हम्दुलिल्लाह
जी. जी बाजी बोले बाजी भाई का जिक्र होता है बाजी मौज हो जाती
है। मैंने हेडफोन नहीं लगाया
हुआ। अच्छा बगैर हेडफोन क्यों बैठी हुई थी तो इसलिए अपने हेडफोन लगा रही हूँ।
मैं सोच रहा हूँ कहीं माजी भाई का नाम नहीं है वो मौज हो गई है।
नहीं नहीं माजी भाई का नाम दस दफा लें।
अच्छा
शायद जी आज ईद का कुछ लोगों के लिए दूसरा दिन है कुछ लोगों के लिए तीसरा दिन है। आप बताइएगा ओपन माइक कैफे पे क्या है और 20 तारीख को जब आप 8 बजे वहां पे होंगे तो लोग अभी से बुकिंग करा सकते हैं। जनाब आफ्ताब इकबाल साहब भी वहां पे होंगे 20 तारीख को तो क्विकली जरा बताइए।
19 को जी कल 19 को एक्चुअली कल पहुंच रहे हैं और कल शाम सुबह पहुंचेंगे शाम को इंशाल्लाह ओपन माइक कैफे में होंगे। और आपको पता है भाजी आज की डेट में अगर कोई जिक्र हो रहा है हर जगह पे सिर्फ और सिर्फ ओपन माइक कैफे एंड कुजीन का हो रहा है तो हमने जो प्रोमिसज किए थे अपने 1.5 साल पहले वो सारे के सारे पूरे किए हैं अल्लाह के हुक्म से और कोशिश की है उसको कंटिन्यू करना है इंशाल्लाह। अब इसके पीछे रीजन क्या है नाम क्यों लेते हैं हमारा बार बार वो इस वजह से लोग जो भी आते हैं ईद वाले दिन मैं गया वहां पे भाजी बिलीव करे लाइन लगी हुई थी और अल्लाह ताला का इतना
मतलब आपने ईद वाले दिन अपनी बीवी के पास नहीं गुजारा बच्चों के पास नहीं गुजारा तुसी जावड़े उठे ओपन माइक
वो नमाज एक्चुअली नमाज हमने पढ़ी वो जामे मुस्तफा में जो डिक्सी एंड डंडास पे है और उसके साथ 2 मिनट की ड्राइव चाय वहां पे जाके पी ओपन माइक कैफे में। तो वहां पे जाने का मकसद ये था कि मैं चाह रहा था देखना भी आपका रेडियो प्रोग्राम सुन के कितने लोग पहुंचते हैं वहां पे। तो भाजी आप यकीन जाने आपका रेडियो का रिस्पांस इतना अच्छा है इतना अच्छा मैं क्या बताऊं।
आई लव यू तुसी दिल वड्डा रखण ताडे तो वड्डा है ही कोई नहीं।
नहीं मैं सीरियस मजा नहीं कर रहा वो लाइनअप था क्योंकि मैं गया था ना जब तो जाके मैंने देखा वहां पे और लोगों की लाइन वो मैंने पूछा भी कई लोगों से क्योंकि मैंने साठ बंदे से नहीं पूछा लेकिन कई लोगों से उन्होंने कहा जी 770 पे आपने जितने अच्छे तरीके से बाजी और माजी भाई आपको प्रमोट करते हैं ये आपको ही करते हैं सिर्फ शायद मैं कहने जी वो सभी को करते हैं
नहीं सारा शुक्र है किसी ने आपको ये बता दिया मतलब आपको तो ये वो हाल है कि हर बच्चा कहना मां तू दूजे बच्चे बहुत प्यार कर दी है मां तो सारे बच्चे चंगे लगते हैं ना।
बिल्कुल ऐसे ही है तो कहने का मकसद ये है कि हमारी जो कोशिश थी अल्लाह ताला ने कामयाबी ता फरमाई और कोशिश यही कर रहे हैं हम आगे भी इसी तरह इसको कंटिन्यू कर रहे हैं। तो बाकी ओपन माइक कैफे में क्या है ब्रेकफास्ट लोगों ने ईद वाले दिन बड़ा किया कल भी बड़ा ब्रेकफास्ट पे आए हुए थे लोग तो हमने काफी चीजें कंटिन्यू की हुई है आज भी तीसरा दिन है। पहले तो ईद मुबारक भी पेश करना चाह रहा हूँ अपने सारे उस लिसनर को जितना भी जो भी जहां जहां तक ये रेडियो प्रोग्राम सुन रहे हैं उनको मेरी तरफ से ओपन माइक कैफे कुजीन की तरफ से और हमारी पूरी टीम की तरफ से बहुत बहुत ईद मुबारक। कल आफ्ताब साहब इंशाल्लाह पहुंच जाएंगे हमारे शहर में और कल शाम को ही हमने जो छोटी सी गैदरिंग रखी है छोटी सी गैदरिंग मैं कहूंगा क्यों उसमें बड़ी थोड़ी सीटें हैं जो अगर आप चाहते हैं आफ्ताब इकबाल साहब को मिलना तो जरूर पहुंचेगा कल ओपन माइक कैफे एंड कुजीन। और नंबर बड़ा इजी अगर बुकिंग करवानी तो ज्यादा बेटर बुकिंग करवा लें 416-526-6800 पे कॉल करके बुकिंग करवा लें ताकि आपको वहां पे जाए तो वो ना हो सीट ना मिले तो फिर वो ज़रा मुश्किल हो जाती है हमें भी ना करना बड़ा बुरा लगता है। तो जरूर बुकिंग कीजिएगा 416-526-6800। कल वेडनेसडे आपको पता है कल जो बुध वाला दिन शाम को 7 बजे वहां पे इंशाल्लाह हम लोग होंगे और आप भी जरूर आइएगा अपनी फैमिली के साथ बातचीत कीजिएगा फोटोशूट कीजिएगा जो भी आपके क्वेश्चन आंसर होंगे वो भी करेंगे इंशाल्लाह। तो कल आपको वहां पे ओपन माइक कैफे एंड कुजीन में मिलेंगे आफ्ताब इकबाल साहब। और इसके अलावा अगर आपको वाकई खाना खाना है शनवारी या कढ़ाई लाहौरी कढ़ाई या कुछ भी खाना है तो आपको जरूर ट्राई करना है एक बार ओपन माइक कैफे एंड कुजीन को ताकि आपको पता लगना चाहिए आप घर में भी खाते हैं बाहर भी किसी को भी खाते हैं आपको फर्क पता होना चाहिए। मैं ऑलवेज ऑन एयर भाजी क्यों कहता हूँ मजा नहीं आएगा तो पैसे नहीं लेंगे वो सिर्फ इसी वजह से कहता हूँ ताकि हमारी तसल्ली होनी चाहिए जब कोई बंदा आए वो कह के जाए यार वाकई मजा आ गया हमारे रिव्यूज पढ़िएगा लोग कितना प्यार करते हैं और दिल से ये मैं एक बार बार बात करता हूँ दिल से कहते हैं ये वाकई मजा आया तो वो चीज जो है ना मुझे ज्यादा खुशी होती है बात सुन के वाकई ये लोगों को मजा आ रहा है। और मेरा ख्याल है इसमें 90% क्रेडिट रेडियो साजोबाज को जाता है क्यों आपकी वजह से आपके रेडियो के प्रोग्राम की वजह से लोगों तक ये मैसेज पहुंचता है कि हम लोग हैं वहां पे और अच्छा काम कर रहे हैं। और भाजी आपकी भी जो खूबी है ना वो बतानी चाहिए आप भी सिर्फ अच्छे लोगों को ही प्रमोट करती हैं आम बंदों को आप भी प्रमोट नहीं करती तो ये आपकी क्वालिटी है और माशाल्लाह हमें ये मैं कहता हूँ हम लोग लकी लोगों में से हैं जो आपके साथ जुड़े हुए हैं ताकि आप हमें दिल से हमेशा सपोर्ट करते हैं और हमेशा जो माजिद भाई हमारे दिल से सपोर्ट करते हैं बहुत शुक्रिया। वंस अगेन ब्रेकफास्ट करना है सिर्फ वीकेंड पे सैटरडे एंड संडे और आपको सुबह 9 बजे से लेकर दोपहर 1 बजे हलवा पूरी बोन पाए निहारी मिलेगी, और बाकी वीकडेज में आपने लोहरी चरगा रॉक फिश या कोई भी रोगिनी नान कुछ भी खाना है, मैं कहता हूँ दाल भी खाएंगे ना तो आप कह के जाएंगे इस जैसी अच्छी दाल नहीं खाई मैंने, तो यही कहने का मकसद है, ये बताने का मकसद है, आप जरूर इंजॉय करें और पहुंचे ओपन माइक कैफे एंड कुजीन डिक्सी एंड डंडास के बिल्कुल कॉर्नर पे है 1310 डंडास स्ट्रीट ईस्ट और ये मिट्टी सागर में पड़ता है। और नंबर एक बार फिर बताना चाहूंगा, अगर कल आपने आफ्ताब इकबाल साहब को मिलना है 416-526-6800। बहुत शुक्रिया भाजी आपका, भाजी आप भी कोशिश कीजिए आइएगा और आपकी मुलाकात इसी बहाने हो जाएगी इंशाल्लाह।
इंशाल्लाह कल 19 तारीख है और आफ्ताब इकबाल साहब 8 बजे जैसे शाहजी ने कहा होंगे, अगर आप भी जाना चाहते हैं तो आपको बुकिंग पहले करवाना होगी एंड बी देयर एट ओपन माइक कैफे टुमारो विच इज वेनसडे 8 o'clock, आप पहले से बुकिंग करा लीजिएगा और दैट्स इट, आफ्ताब इकबाल साहब वहां पे मौजूद होंगे और शाहजी का भी मैं आपको नंबर दे दूंगी, आप फिक्र ना करें, मतलब यू कैन आस्क मी, नो शाहजी मैनू फसा के आप निकल जान लगे
नहीं नहीं ऐसे ऐसे नहीं हुआ।
बहुत शुक्रिया शाहजी, बहुत शुक्रिया,
दुआ में याद रखें,
खुदा हाफिज़। शाहजी से आपकी बात करा दी मैंने। अच्छा भाई 5:30 बजे अब से 7 मिनट के बाद मैं क्विकली आपको एक वीडियो दिखाना चाहती हूँ, बड़े कॉशियस रहिएगा आप, ये देखिए इंश्योरेंस पे कैसे जाती है ये मामला कैसे जाता है। ये एक लड़की जिसके विंच एक आदमी आता है और वो किस ख्वाहिश के साथ आता है और वो अल्टीमेटली चाय फेंकता है ये सर्विस गर्ल के ऊपर विंडो पे, और लड़की भी कहीं पीछे नहीं थी, उसने भी हथौड़ी पीछे से फटाफट उठाई, पहले कहीं आर्ग्यूमेंट हुआ, आर्ग्यूमेंट होने के बाद बरिस्टा ये लड़की ने उसको उस आदमी ने एक कॉफी इसके ऊपर गिराई, दूसरी कॉफी इस पे गिराई और लड़की ने भी उसका तो जवाब देना था, उसने हथौड़ी अंदर से निकाली और उसकी जो स्पोर्ट्स कार थी उसकी विंडशील्ड बिल्कुल स्मैश ही कर मारी, यानी हथौड़ी आर पार हो गई। क्या बात है साहब, आई हैव टू टेक यू टू 5:30 पे हम आपको लेके चलेंगे जिसमें हम आप से आमिर, मेरा ख्याल है ही कुडंट अपलोड इट, मेरी गलती कि मैंने एंड टाइम पे उनको ये भेजी थी, इट वाज जस्ट अ स्ट्रेंज न्यूज कन्फ्रंटेशन। इसमें सियाटल का एक
टिम हॉर्टन्स का हुआ है ये, एंड यहाँ पर जो आरपी वो आप कहती है चीटी और उसने वाकई अपना उसने कहा कि हमारे भी राइट्स हैं, ये नहीं है कि आप आके बदतमीजी करें, हम तो बर्दाश्त कर लेते हैं, मगर अगर असॉल्ट का वक्त आएगा एंड ही लिटरली असॉल्टेड मी फर्स्ट मीन थ्रोइंग हॉट कॉफी और व्हाटएवर दैट इज ऑन मी नॉट वन।
ये देखिए जी, अब ये उस आदमी ने उतरता है अपनी गाड़ी के बीच में है, उसने कॉफी उसके ऊपर गिराई और लड़की ने ये देखें जी थोड़ी सी उसके ऊपर मारा और उसकी विंडशील्ड को आर पार करके, अब ये इंश्योरेंस क्लेम होगा या ही विल डेफिनेटली सू, मगर अब जो रिकॉर्ड उसके पास आया रिकॉर्ड में इस आदमी ने बदतमीजी पहली बदतमीजी इस आदमी ने की है, देयर इज अ वे, अगर आपको किसी चीज से है तो कितनी है $2 या $3 या $4 की कॉफी है उसकी खातर आप किसी के ऊपर कॉफी
गिरा, ही वांटेड $5 बैक, उसको वो चाह रहा था कि मैं ये कॉफी तुम्हारी सही नहीं है तो गिव मी $5 बैक
जी गड़ी भी चीर टूटी है उसमें अगर वो अब डिडक्टेबल पे करेगा तो 2000 पे करना पड़ जाना,
इसके बाद तो ये कि वो चार्ज भी हो जाएगा ना, वो पुलिस ने उसको इवेंचुअली पकड़ लिया है,
पुलिस ने पकड़ लिया, पर लड़की भी देखो जी, मतलब वो लड़की को विंडशील्ड तो साइड की स्क्रीन तोड़ देती,
सर बचा रहा था फिर बाद वो आदमी अपना सर बचा रहा था, अब ये देखे ये जब इसने कर दिया ना सारा काम,
दो कॉफियां उसने उसके ऊपर फेंकी
है और ये अंदर बैठ रहा है तो उसके बाद फिर उसने जो अब देखे वो अपना सर बचाएगा वो
वेरी सैड दिस इज नॉट अप्रोप्रिएट, इट्स नॉट अप्रोप्रिएट, गेट रेडी हम आपको लेके जाने लगे हैं आपकी एक मुलाकात, मेरी रिक्वेस्ट है कि इसको प्लीज बी पाकिस्तानी और पाकिस्तानिया होके सुनिएगा, मैं मुझे बड़ा दुख है और आपने वो वीडियो देख ली होगी जिसमें उस शख्स को जब गोलियां मारी ऊंट का जो मालिक था, मैं लवली अब आप लोगों को कहती हूँ, मैंने आज आर्टिकल भी आपके साथ शेयर किया, कोई तो अपने आप को कुछ कह के रो लेता है, अपना गम बयान कर लेता है, आम पाकिस्तानी जो पिसा पड़ा اور اس میں میں صرف اپنی ریاست کو ذمہ دار کرتی ہوں, میں اپنے ان پالیٹیشینس کو کہتی ہوں دس از ویری انفارچونیٹ وی آر ڈیوائڈیڈ ایٹ ایوری پارٹ. کوئی فوج کے پیچھے لگا ہوا ہے, میں یہ کہتی ہوں فرام دا ڈے ون دیز آر دا پالیٹیشینس. یس فوج نے بھی کوئی گدڑ سنگھی ان کو سنگھائی ہوئی ہے, بٹ دیز آر دا پالیٹیشینس. وہ عوام کے سامنے آ کے کچھ اور بات کرتے ہیں. یہ جاگیردارانہ نظام کیوں ختم نہیں ہوتا؟ ہندوستان نے تو ختم کر دیا جائے, اور آج میں نے آپ کے ساتھ شیئر بھی کر لیا کہ انہوں نے کہا کہ ہم اچھی طرح نمٹیں گے جو ٹیررزم کا ہے. یہاں پہ ہندوستان کے نئے لیفٹیننٹ جنرل اپندر دویدی, انڈیا کے نامزد آرمی چیف جنہیں کاؤنٹر انسرجنس کا ماہر سمجھا جاتا ہے. کل ہمارے وہ آصف منیر صاحب بھی فرما رہے تھے کہ انڈیا ہمیشہ یہ کر لیتا ہے, ہر نئے آرمی چیف کی تقرری کئی مہینے پہلے بحث کا شکار ہو جاتی ہے. فوج کی سربراہی کے لیے کس کا انتخاب ہوگا, کیونکہ پالیٹیشینز اپنی مرضی کے بندوں کو لے کے آنا چاہتے ہیں. پالیٹیشینز دیز آر دا پالیٹیشینز جو انٹروین کرتے ہیں. انڈیا میں آرمی چیف کی تعیناتی کا معاملہ اتنی خاموشی سے مکمل نہیں ہوا, جہاں انتخابات سے قبل گزشتہ مہینے مودی حکومت نے موجودہ آرمی چیف منوج پانڈے کی مدت ملازمت میں ایک ماہ کی توسیع کی, تو اس کے اعلان کی ٹائمنگ پر قیاس آرائیاں شروع ہوں گی. آف کورس ایمرجنسی ٹائم میں آپ ایکسٹینشن بھی دے سکتے ہیں, کیونکہ وہاں پہ الیکشن ہو رہے تھے, ان کو ایک مہینے کی ایکسٹینشن دی گئی. قیاس آرائیوں کے ایک مختصر دور کے بعد نریندر مودی حکومت نے حلف اٹھانے کے 3 دن کے بعد فوج کے نئی سربراہ کے عہدے کے لیے لیفٹیننٹ جنرل اپندر دیوی کو نامزد کرنے کا اعلان کیا. فی الحال وائس چیف آف دا آرمی اسٹاف کے عہدے پر تعینات ہے, یعنی فوج کے نائب سربراہ کے طور پر خدمات انجام دے رہے ہیں. انڈیا کی وزارت دفاع کی جانب سے جاری ہونے والے اعلامیہ کے مطابق جنرل اپندر دیوی 30 جون کو اپنا نیا عہدہ سنبھالیں گے. ان کو چین اور پاکستان کے ساتھ انڈیا کی متنازع سرحدوں پر کام کرنے کا وسیع تجربہ بھی ہے, اور انہوں نے انڈیا کے زیر انتظام جموں اور کشمیر میں انسداد دہشت گردی کی کوششوں کو مربوط کرنے میں بہت سرگرم بھی رہے ہیں. مگر پاکستان میں پولیٹیشنز ابھی آپ دیکھیے گا, چاہے وہ کھلاڑی ہے, ہر آدمی اپنے آپ کو کچھ کہتا ہے. میں کہتی ہوں میرے لیے پاکستان زیادہ امپورٹنٹ ہے. ہمارا پلیئر ہے تو وہ بکا ہوا ہے, ہمارا رائٹر ہے تو وہ بکا ہوا ہے, ہمارا جرنلسٹ ہے تو وہ بکا ہوا ہے, ہمارا پولیٹیشین ہے تو وہ بکاؤ مال ہے. کس کی بات کروں گی میں؟ آئیے لے کر کے چلتی ہوں آپ کو میٹ وتھ لیفٹیننٹ کرنل انعام الرحیم. یہ جیگ ڈپارٹمنٹ میں ہوا کرتے تھے. ایک بات میں آپ سے ریکویسٹ کرنا چاہتی ہوں, مجھے ڈیفینیٹلی آپ کا فیڈ بیک چاہیے. میں جو پاکستان میں اونٹ کا بھی واقعہ ہوا اور اس کے کل اونٹ کا, چلیے جی مجھے تو بے اختیار وہ اونٹ کی آہوزاری میری آنکھوں میں آتی ہے. مجھے خوف اس لیے آتا ہے کہ میں نے حضرت صالح کا یہ واقعہ قرآن پاک میں اونٹ کا پڑھا, اور اس کے بعد اس کمیونٹی پہ یا اس قوم کے اوپر عذاب کا بھی پڑھا. مجھے اس سے خوف آتا ہے, فار شیور مجھے اس سے خوف آتا ہے. مگر غریب آدمی کلاشن کوف کہاں سے آئی غریب آدمی کے پاس؟ آپ نے یقیناً وہ ویڈیو دیکھی ہوگی جس میں اونٹ کے مالک کو گولی مار دی, یعنی ان کا پہلے اونٹ کا بچہ مارا اور اس کی ٹانگ کاٹی, اب آپ نے اس کے مالک کو مار دیا, اس گھر کا جو ایک, اور آپ دیکھیے گا ریت کے بیچ میں یہ لوگ بےچارے کس طرح سے اپنی زندگی گزارتے ہیں, کوئی پرسان حال نہیں. مگر گولی مارنے والے کون ہیں؟ وہ یقیناً ان کے ہاری لگتے ہیں جو ان کے کھیتوں میں کام کرنے والے ہیں. کس نے اس کو AK-47 لے کے دی؟ یقیناً غلام رسول شر نہیں لے کر دی ہوگی. مگر غلام رسول شر نہیں پکڑا جائے گا. ہمارے ہاں تو گردے بھی بکتے ہیں, ہمارے ہاں تو انسان بھی بکتے ہیں, کیونکہ ہمارے ہاں صرف طاقت میں وہ ہے چاہے وہ جاگیردار. پاکستان از اے, پوری دنیا از اے گریٹ پلیس, دا ہول ورلڈ از اے گریٹ پلیس, مگر غریب کی زندگی کیا ہے؟ آئیے ملاقات کرتے ہیں لیفٹیننٹ کرنل انعام الرحیم کے ساتھ. آئی لک فارورڈ فار یور فیڈ بیک. اس سیگمنٹ کو ہم نے 3 میں ڈیوائڈ کیا, اور میری آپ سے ریکویسٹ ہے آج ٹیلی ویژن پہ بھی پلے ہوگا, اس کے علاوہ یہ یوٹیوب پہ بھی جائے گا, کل جائے گا یوٹیوب پہ. اس کے 3 سیگمنٹس ہیں, اینڈ آئی ریکویسٹ, مائی ہمبل ریکویسٹ, یہ جو اسمپشنس پہ اور کیا لفظ استعمال کرنا چاہیے, کیا سرائیوں پہ مبینہ بیانات پہ اپنی پروگرامز کو دیکھنے کے بعد ہم صرف اپنی فیورز لوگوں کی طرف کرتے ہیں. حقائق کی طرف توجہ دیجئے گا. ابھی بھی جاگ جائیے, پلیز جاگ جائیے. سوات فرمائیے. جی صاحب, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آئی تھینک جناب میرے بہت پیارے بھائی, بہت پیارے بھائی, ان کا بہت شکریہ جن کے توسط سے ہمیشہ لیفٹیننٹ ریٹائرڈ کرنل انعام الرحیم صاحب میرے ساتھ یہاں کرتے ہیں. آف کورس مجھے لگتا ہے رحیم کا انعام ہی ہے کہ کرنل انعام الرحیم جیسے انسان ہمارے درمیان موجود ہیں جو حق اور سچ کی حقیقت میں لڑائی لڑ رہے ہیں. اب آپ اس کو جیسے بھی لیں, مگر آنےسٹ ٹو گاڈ بیہائنڈ دا سین دیکھنے کے بعد میں تو یہی کہوں گی کہ یہ میرے رحیم مولا کریم کا انعام ہے کہ جناب انعام الرحیم جیسے شخص میرے ساتھ ہیں. آف کورس آدمی کے ساتھ آپ کی پوری بیک گراؤنڈ ہے, بٹ اس کے بعد نیور وانٹیڈ ٹو ٹیک اوتھ آن قرآن فار سم تھنگ فیک اینڈ فالز. اس کی پاداش میں پھر جو بھی ہوا اور آپ نے پھر چھوڑا بھی آدمی کو, مگر آج بھی ان لوگوں کے لیے میں تو کہوں گی جنگ لڑ رہے ہیں. سر میں آپ کو خوش آمدید کہتی ہوں, بہت شکریہ آپ کا ہمیں جوائن کرنے کے لیے.
بہت بہت شکریہ. السلام علیکم. میں اپنے تمام ناظرین کو بھی سلام کہتا ہوں اور عید مبارک بھی دیتا ہوں. اٹس اے گریٹ ڈے کہ میں عید کے موقع پہ ہم اپنے بھائیوں سے اور اپنے ہم وطنوں سے بات کر رہا ہوں. آپ کا بہت بہت شکریہ, آپ نے مجھے یہ موقع فراہم کیا.
بہت شکریہ. میں سر سب سے پہلے تو آپ سے یہ جو جس کی بارے میں بات کرنا چاہتی ہوں, آف کورس میرا آج آپ سے خاص طور پہ انٹرویو کرنے کا مقصد تو ہم نے ان پانچ نیول آفیسرز کے بارے میں بات کرنی ہے. ان پانچ نیول آفیسرز کے ساتھ بات کرنے کے ساتھ ساتھ آپ ظاہر میں کورٹ میں بہت سے بے بس لوگوں کے لیے جنگ جو لڑ رہے ہیں اس کے بارے میں میں نے آپ سے بات کرنی ہے. کورٹ نے آپ کا کیس سننے سے انکار کر دیا, میں نے اس کے بارے میں آپ سے بات کرنی ہے. مگر اس وقت پاکستان کا ایک واقعہ جس سے دل کانپ اٹھتا ہے, اور یہ اس طرح کا واقعہ ہے کہ قرآن پاک میں بھی ایسے ہی واقعہ کا ذکر ہے جس میں میرے ایک پیغمبر حضرت صالح کی اونٹنی اس کی جب کونچوں کو کاٹا گیا تھا, اور قرآن میں اس کا بڑا واضح طور پہ اثر ہے, اور پھر اس قوم کے اوپر جو سزا بھی ہوئی اس کا ذکر ہے. تو سر پاکستان میں یعنی ایک وڈیرے کی کھیت میں اگر ایک اونٹ چلا جائے ظلم کی انتہا کہ جو ایک جانور کی ٹانگ کٹا کے اس کو اتنا برے زخمی کر سکتے ہیں, ان کے لیے انسانوں کی کیا اوقات ہوگی؟ تو وہ تو انسانوں کو پتہ نہیں کتنے لوگوں کو مار دیتے ہوں گے جو کہ ریکارڈ میں ہی نہیں آتا, کوئی ایف آئی آر درج ہوتی ہوگی.
اصل میں دیکھا جائے تو یہ واقعہ ہماری جو سیاسی صورتحال ہے اور ہماری قومی صورتحال کو آشکار کرتا ہے. میں نے جیسے پہلے عرض کیا تھا کہ ہم ہندوستان کے ساتھ اپنے آپ کو تھوڑی دیر کمپیئر کریں. پاکستان آزاد ہو گیا, اور پاکستان آزاد ہونے کے بعد ہماری پارلیمنٹ پہ جو عوام کے نمائندے تھے, سردار عبدالرب نشتر جیسے لوگ تھے, چودھری خلیق الزمان جیسے لوگ تھے, وہ پاک قائد اعظم کے ساتھ آئے تھے اور ملک چلنے لگ گیا. وہ عوامی لوگ تھے, عوام میں سے آئے تھے. لیکن پھر سکندر مرزا اور ایوب خان نے آئین توڑا اور ملک پہ قبضہ کر لیا, اور قبضہ کرنے کے بعد وہ جاگیرداروں کو آگے لے کر آ گئے, اور جاگیرداروں کو انہوں نے بڑی بڑی بظاہر تو ایوب خان نے زرعی اصلاحات کی, مگر اس زرعی اصلاحات کی آڑ میں سندھ میں اور پنجاب میں بڑے بڑے جاگیرداروں کو شکارگاہیں رکھنے کی اجازت دی گئی. جب انہیں شکارگاہوں کے نام پہ زمینوں پہ قابض ہو گئے اور فراڈ کیا گیا پوری قوم کے ساتھ کہ زرعی فارم ہو گئی, اور پھر انہیں جاگیرداروں کو انہوں نے سپورٹ کیا, انہیں کے نام پہ پارٹیاں بنی, ان جاگیرداروں کو لے کے وہ پارلیمنٹ میں آ گئے, اور اس وقت سے لے کے یہ پوری قوم ان جاگیرداروں کے ہاتھوں یرغمال ہے. یہی چلا آپ کسی بھی پارٹی کو دیکھ لیں, پیپل پارٹی کو دیکھ لیں, مسلم لیگ نون کو دیکھ لیں, اس سب کے اندر وہ جاگیردار ہیں, وہ بڑے بڑے خان ہیں, بڑے بڑے گدی نشین ہیں, وہ پارٹی چلا رہے ہیں. ہمیں بڑی امید تھی, ہم نے خان صاحب کو سپورٹ کیا, خان صاحب ایک امید کی کرتی تھی اس قوم کی کہ وہ آئے. ہم نے کہا جی اس کے اندر تو کوئی نہیں ہوگا جاگیردار, اور خان صاحب نے اعلان کیا کہ میں کوئی الیکٹیبل کسی الیکٹیبل کو ٹکٹ نہیں دوں گا. پھر پتا یہ چلا کہ جب باجوہ صاحب ان کی سرپرستی فرما رہے تھے تو 100 الیکٹیبل ان کو دے دیے گئے, ان نے ان کو ٹکٹ دے دیا. پھر اسی طرح ان کی پارلیمنٹ میں بھی جہانگیر ترین, علیم خان اور اس طرح کے عثمان بزدار جیسے لوگ پارٹی کے اندر آ گئے, اور انہوں نے پھر پارٹی سنبھال لی. اور تو اور رہ گیا ان کی اپنی اہلیہ جن کا اپنا ایک جاگیردارانہ بیک گراؤنڈ تھا, محترمہ اشرف بی بی صاحبہ وہ تشریف لے آئیں، پھر پارٹی کی ٹوٹل کمان ان کے ہاتھ میں چلی گئی، پنجاب کا وزیر اعلیٰ انہوں نے نامزد کیا اور تمام عہدے وہ نامزد کر دی۔ تو اس کا مطلب یہ ہوا وہ جس جاگیردارانہ نظام سے ہم نجات چاہتے تھے وہ اور بھی مضبوط ہو گیا خان صاحب کے دور حکومت میں، اور پھر اسی طرح حالات چلنے لگ گئے۔ یہ جاگیردارانہ سوچ ہے جو اس وقت اللہ تعالیٰ نے پوری قوم کے سامنے آشکار کی کہ یہ وہ جاگیردار ہیں جو، وہ اونٹ نہیں ہے، وہ اونٹنی کا بچہ ہے، میں نے پوری اس کی ویڈیو دیکھی ہے، وہ چھوٹا بچہ ہے جو وہاں سے، اور دودھ پی کا بچہ ہے وہ جو وہاں پر آ گیا۔ بڑے بڑے اونٹ کو تو یہ کاٹ کو اس کی ٹانگ کاٹتے تو وہ ان کو کاٹ کاٹتا، بڑا اونٹ تو بڑا جابر ہوتا ہے، وہ تو اپنا دفاع کرنا جانتا ہے، اور اونٹ جو ہے وہ بڑا کینہ پرور ہوتا ہے، وہ پیچھا کرتا ہے بندے کا۔ یہ تو بچہ تھا، ان کے کھیت میں آ گیا وہ غلطی سے، اور اس کے اوپر اس کی ٹانگ کاٹ ٹانگ اس کو پہلے مارا گیا پھر اس کی ٹانگ کاٹ دی گئی۔ اب یہ نظام آپ کے سامنے ہے کہ وہ مظلوم لوگ جن کے اونٹ کے بچے کی ٹانگ کاٹی گئی، پولیس نے ایف آئی آر ہی نہیں کاٹی اس کی، اور جب سوشل میڈیا پہ پریشر پڑا اور سندھ حکومت کی آنکھ کھل گئی تو پھر ایف آئی آر کٹی پانچ نامعلوم افراد کے اوپر، کیونکہ اس کے اندر اس جاگیردار کا نام تھا، اس کا نام نہیں لانا چاہتے تھے۔ تو یہ جو موجودہ نظام ہے نا، یہ اس جاگیردارانہ نظام کو پروٹیکٹ کر رہا ہے۔ یہ جاگیردار یہ سوچ بھی نہیں سکتے کہ انسان کیا چیز ہے، یہ اللہ نے ہمارے سامنے آشکار کیا کہ یہ لوگ ہیں جو پارلیمان میں بیٹھے ہوئے ہیں، اور یہی پارلیمان ہے جو ان کو پروٹیکٹ کر رہی ہے، اس کے لیے کوئی قانون نہیں۔ اور ہونا تو یہ چاہیے تھا کہ پارلیمان کے اندر وقفہ سوالات کیا جاتا اور اس پر بحث کی جاتی کہ لا اینڈ آرڈر سچویشن کیا ہے۔ میں ایک چھوٹی سی مثال دوں کہ موجودہ بجٹ میں صرف پنجاب پولیس کے لیے 1,090,000,000,000 روپے رکھے گئے ہیں پنجاب پولیس کے لیے، اور اسی ریشو سے سندھ کے بجٹ میں پولیس کے لیے پیسے رکھے گئے ہیں، اسی ریشو سے کے پی کے میں اور بلوچستان میں۔ اگر یہی پیسے تعلیم پہ خرچ کیے جاتے نا تو اتنے مجرم ہی ہمارے ہاں پیدا نہ ہوتے۔ جس پولیس پہ آپ خرچ کر رہے ہیں وہ پولیس اتنی ناکارہ ہو چکی ہے کہ وہاں کسی کی ایف آئی آر ہی درج نہیں، عام آدمی ایف آئی آر درج نہیں کرا سکتا، یہ اور ایف آئی آر بھی درج ہوئی تو نامعلوم افراد کے خلاف۔ یہ ایک کیس نہیں ہے، اسلام آباد اور رولپنڈی میں حادثات ہو جاتے ہیں بڑے بڑے، مگر پولیس ایف آئی آر ہی درج نہیں کرتی۔ آپ حالانکہ دیکھا جائے تو پولیس رول میں لکھا ہوا ہے کہ اینی سٹیزن کین گو ٹو اینی پولیس اسٹیشن اور گیٹ دی ایف آئی آر رجسٹرڈ۔ یہ ضروری نہیں ہے کہ میں پنڈی میں ایف آئی آر درج کراؤں۔ ایک واقعہ کراچی میں مجھے ٹیلی فون پہ پتہ چلا، میں نے خود ایک کیس تھا جس کے اندر ایک لاپتہ آدمی کی ڈیڈ باڈی پشاور سے ملی، اور میرے ان کے ورثاء نے مجھ سے رابطہ کیا، میں نے اس کی ایف آئی آر جو تھی پنڈی کے تھانے میں دائر کی کہ یہ ڈیڈ باڈی وہاں سے ملی اور ہمارے پاس، اور ان کو اندیشہ یہ ہے کہ اس کو پنڈی سے اغوا کر کے لے جایا گیا تھا، اور ظاہر ہے میرا اس وقت اندیشہ یہی تھا، اور ان کے خاندان نے مجھے بتایا کہ اس کو ہماری ایک ایجنسی نے اغوا کیا، اور اس ایجنسی کے سربراہ تھے احمد شجاع پاشا صاحب۔ میں نے پاشا صاحب کے خلاف 302 کی ایف آئی آر دے دی تھانے میں، ایس ایچ او نے ایف آئی آر دینے سے لکھنے سے انکار کر دیا تھا، جی پشاور سے ڈیڈ باڈی ہم تو نہیں کریں گے۔ آئی فائلڈ اے کیس سیشن سے میں ہائی کورٹ میں لے گیا، اور میں نے جج صاحب کو یہ قانون پڑھایا، میں نے کہا انگریز جو قانون بنا گیا ہے نا اس میں لکھا ہوا ہے کہ ایف آئی آر کے لیے تھانہ ہونا ضروری نہیں ہے، اب کسی بھی تھانے میں ایف آئی آر درج کرائیں۔ وہ ایف آئی آر درج کرے، اس کے بعد ایس ایچ او دیکھے اس کی جورسڈکشن کس تھانے کی ہے، وہ میری رپورٹ ریٹن تیار کرے اور پھر اس تھانے کو بھیج دے تاکہ میری ایویڈینس ضائع نہ ہو۔ میں نے انہیں بتایا کہ میں کراچی میں ایک واقعہ ٹیلی فون پہ مجھے پتا چلا ہے تو میں ابھی اس کی ایف آئی آر پنڈی میں درج کرا سکتا ہوں ایز پر دی پولیس رولز، کیونکہ وہاں تک جانے میں وہاں ہو سکتا ہے اس کے ورثائی سامنے نہ آئے، اور وہ ایویڈنس جو بھی میرے پاس ہے وہ ضائع ہو جائے، وہ ریکارڈ ہونی چاہیے تاکہ ٹائم پہ آ جائے۔ اور الٹیمیٹلی ہائی کورٹ نے میرے اس موقف کو تسلیم کیا اور انہیں اس کیس کو ریمانڈ کیا سیشن جج کو کہ نہیں آپ ہی سنیں گے، یہاں پر اس کی ایف آئی آر یہاں ہی درج ہوگی، آپ ان کے خلاف کاروائی کریں۔ اور انہوں نے باقاعدہ سیشن جج رولپنڈی نے، وہ سٹنگ ڈی جی آئی ایس آئی تھے، ان کے باقاعدہ وارنٹ جاری کیا، ان کو سمن کیا کورٹ میں کہ جی آپ کورٹ میں پیش ہو اور جواب دیں، یہ کیسے واقعہ پیش ہے، آپ کا نام آیا ہوا ہے، آپ اپنا موقف دینا چاہتے تھے دیں۔ وہ پھر اس دوران پھر انہوں دوسری پارٹی کے ساتھ صلح کر لی اور معاملہ طے ہو گیا۔ ہمارے یہاں پھر یہ بات ہے، پہلے ایف آئی آر درج نہیں ہوتی، آئی وینٹ تھرو دی ہائی کورٹ اینڈ گاٹ دی آرڈر، اور جب ایف آئی آر کا حکم ہوا تو پھر لوگ جو ہیں بےچارے زیر دست ہوتے ہیں، بالا دست ادارے ہوتے ہیں، وہ ان پر پریشر ڈال کے ایف آئی آر صلح کر لیتے ہیں۔ اب اس اونٹنی کے بچے والے کیس میں بھی دیکھ لیجیے گا، وہ رسا ایٹ دی اینڈ صلح بےچارے کر لیں گے، کیوں ان کا تو پرسان حال ہی کوئی نہیں ہوگا۔ اگر آپ دیکھ لیں کہ وہاں صاف ہی تھے، انہیں خبر دی کہ وہاں پر باہر سے کوئی شکاریوں کو لا کے بے پناہ جانوروں کا شکار کیا جا رہا تھا، اس سپیشی کا شکار کر رہے تھے جو آلریڈی پروٹیکٹڈ سپیشی مخلوق میں آتی تھی، نتیجے تن اس صافی کو اغوا کر لیا گیا اور اپنے ڈیرے پہ لے جا کے اس کو قتل کر دیا گیا. پہلے تو ایف آئی آر ہی درج نہیں ہوئی, بڑی تحریک چلی, پھر ایف آئی آر درج ہوئی اور وہ ایم این اے صاحب جس پہ الزام تھا وہ بیرونی ملک بھاگ گئے. پھر جب خان صاحب کے خلاف عدم اعتماد کی تحریک آئی, وہ باہر سے تشریف لائے, وہ ایم این اے باقاعدہ ان کو ان کی ضمانت ہوئی,
ہم بتا سکتے ہیں
گاؤں میں عدم اعتماد کا ووٹ ڈالا اور پھر بیرونی ملک چلے گئے. یہ ہے ہمارا ٹوٹل نظام.
سر نام بتا سکتے ہیں؟
مجھے ان ایم این اے کا نام تو نہیں پتا, سندھ کے ایم این اے تھے وہ جنہوں نے یہ اس صافی کا قتل کروایا. بڑا مشہور واقعہ, پورے سندھ میں جرنلسٹوں نے اسٹرائک کی اور کتنے سندھ میں صافی قتل ہوئے ہیں یہ بلوچستان میں. جب کسی بھی صافی نے کسی سردار یا کسی وڈیرے کے خلاف خبر دی انہوں نے قتل کرا دیا, پھر ایف آئی آر بھی درج نہ ہو سکتی. یہ ہے وہ المیہ جن یہ ہمارے رہنماؤں جن پہ ہم تکیہ کیے بیٹھے ہیں کہ وہ کو تبدیلی لائیں گے, وہ تبدیلی تو آ ہی نہیں سکتی جب تک یہ جاگیردارانہ نظام, یہ جاگیردار جو الیکٹ ہو کے زور دور اور دھاندلی سے الیکٹ ہو کے آ جاتے ہیں پارلیمنٹ میں. ہندوستان کی کامیابی کی بنیادی وجہ یہ ہے کہ ہندوستان آزاد ہوا, انہوں نے تمام جاگیریں ختم کر دی, ریاستیں بھی ختم کر دی, تو کامن مین جو تھا وہ پارلیمنٹ میں آ گیا. وہاں چائے بیچنے والا مودی جی پرائم منسٹر بن گیا ان کا. جب کامن مین آیا تو کامن مین کو پتا ہے میری کیا پرابلمز ہیں, اس نے اپنی پرابلم سالو کر لی. ہمارے یہاں تو کیونکہ جو ہمارے ہم نے ہمارے اوپر جو مسلط ہیں جن کو ہم اپنا رہنما سمجھے بیٹھے ہیں وہ تو حل ہی نہیں کرنا چاہتے. ان کو پتا ہے اگر پرابلم حل ہو گئی تو پھر یہ ہمارے زیر تسلط ہی نہیں جائیں گے. انہوں نے ہمارے زیر تسلط رکھا ہوا ہے اور ہمارے میں اتنا سیاسی شعور نہیں ہے. ہم ان کے پیچھے نعرے لگا رہے ہیں کہ فلاں آوے آوے, یہ نہیں ہے کہ ان سے پوچھیں کہ ہم ان سے پوچھیں کہ جناب آپ نے کس قانون کے تحت ان کو ٹکٹ دیے. پہلے تو پارٹیز میں الیکشن ہی نہیں ہوتا اور پھر پارٹیز کے اندر جو ٹکٹ تقسیم کیے جاتے ہیں وہ بھی ون مین شو ہوتا ہے. پارٹی کا لیڈر ہی ٹکٹ دے دیتا ہے کہ ہم نے ٹکٹ دے دی, جبکہ انڈیا میں پارٹی لیڈر تو ٹکٹ دے ہی نہیں سکتا. بنگلہ دیش میں بھی پارٹی لیڈر ٹکٹ نہیں دے سکتا, ان کا پارلیمنٹری بورڈ ہوتا ہے اور اس حلقے کے لوگ اس میں ممبر ہوتے ہیں, وہ ڈیسائیڈ کرتے ہیں کہ ہمارے حلقے میں سے کس کو آپ نے ٹکٹ دینا جناب. تو وہ لوگ انسریبل ہوتے ہیں, جب انسریبل ہوتے ہیں تو وہ کام کرتے ہیں اور ان کو کام سامنے آتا ہے. ہمارے یہاں تو انہیں پتا ہے جی ہمیں عوام کی تو ضرورت نہیں, ہمیں تو ٹکٹ میاں صاحب دے دیں گے یا خان صاحب دے دیں گے تو ہم پارلیمنٹ میں آ جائیں گے. اور الٹیمیٹلی خان صاحب نے 100 الیکٹیبلز کو ٹکٹ دیے اور یہ وہی الیکٹیبلز تھے جن نے عین موقع پہ خان صاحب کو دغا دی اور دوسرے گروپ میں چلے گئے. یہ جب تک ہم ان ناسوروں کو آئیڈینٹیفائی کر کے نہیں نکالیں گے تو مسئلہ ہی حل نہیں ہوگا. اور دوسری ایک افسوسناک صورتحال ہمارے یہاں یہ ہوئی کہ پارلیمنٹ کے اندر ججز کے اوپر تنقید شروع ہو گئی. کچھ ججز نے انڈیپینڈنس کا ثبوت دیا, اپنے فیصلوں کے ذریعے انہوں نے آزادی رائے دکھانے کی کوشش کی, تو ان کے خلاف پارلیمنٹ کے اندر ہمارے بڑے بڑے پارلیمنٹیرین نے تقریر ان کے خلاف کی کہ جی ان کی سلیکشن ہی غلط ہے, وہ نقب لگا کر آئے ہوئے. حالانکہ پارلیمنٹ میں یہ درست ہے کہ ان کو استثناء حاصل ہے پارلیمنٹ کی ڈسکشن کو, لیکن یہ لائسنس ان کو نہیں دیا گیا کہ پارلیمنٹ کے اندر بیٹھ کے وہ ججز کے کنڈکٹ کے اوپر ڈسکس کرتے تھے, کیونکہ یہ پارلیمنٹ ہے, ہائیڈ پارک تو نہیں ہے کہ جو مرضی آپ کے منہ میں آئے وہ کہتے چلے جائیں. پہلے تو میں نے ایم این اے صاحب سے یہ بندہ پوچھے کہ پہلے آپ بتائیں آپ پارلیمنٹ میں کیسے آئے, کس طرح آپ کو ٹکٹ ملا, آپ کی کیا خدمات تھی. اور آپ یہ اگر کہتے ہیں کہ ججز سرنگیں لگا کر سپریم کورٹ میں یا ہائی کورٹ میں آ جاتے ہیں تو آپ پہلے تو جواب دیجیے نا, آپ نے ججز کی سپریم کورٹ میں ایلیویشن کا کوئی قانون بنایا, کوئی طریقہ کار واضح کیے. آپ امریکہ کی مثال لے لیں, وہاں پر ہوتا یہ ہے کہ امریکن گورنمنٹ جو ہے اور ان کی لا منسٹری اور ان کی بار کاؤنسل نام سلیکٹ کرتی ہیں مشاورت کے ساتھ, اور جن لوگوں کو جج بننا ہوتا ہے ان کے نام میڈیا کے اندر آ جاتے ہیں کہ یہ لوگ ہیں دے آر لائکلی ٹو بیکم ججز. پھر سینٹ کی کمیٹی ان کو انٹرویو کرتی ہے, پبلک ہیئرنگ ہوتی ہے اور پبلک کو حق حاصل ہوتا ہے کہ جس جج کے بارے میں وہ جاتے ہیں جانتے ہیں وہ میٹیریل پیش کریں کہ یہ فلاں جج سب کیسے ہیں. اس پہلی میٹنگ کے دوران ہی بہت سے افراد ہیں وہ اپنے نام خود ہی واپس لے لیتے ہیں, وہ جانتے ہیں کہ ہم پبلک کو فیس نہ کر سکیں گے, وہ کہتے ہیں نہیں جی ہم جج ہی نہیں بننا چاہتے. تو ان کا پہلا اسٹیپ ہے, ہمیں تو صبح اخبار میں پتہ چلتا ہے کہ جناب کمیٹی میں نام آ گئے اور رات کو کمیٹی بیٹھی اور اگلے دن وہ ریکمینڈ ہو کے آ گئے. ریکمینڈ کرنے والے سپریم جوڈیشل کمیشن ریکمینڈ کر کے بھیجتا ہے, اور جو پارلیمنٹری کمیٹی ہے ان کو تو پتہ ہی نہیں ہوتا, وہ تو جانتے ہی نہیں ہے کہ کون لوگ آ گئے اور کس طریقے. آپ کو پروسیجر بنا لیتے نا, آپ یہ تو بحث نہ کریں کہ غلط آ گئے. آپ پہلے بتائیں آپ نے کیا پروسیجر بنایا, کیا آپ نے کوئی ایسا ٹرانسپیرنٹ پروسیجر بنایا. آپ نہیں بنانا چاہتے نا کیونکہ آپ تو اپنی مرضی کے جج لانا چاہتے ہیں, آپ تو چاہتے ہیں گمبھی کہ پھر کہہ دیجیے ایک صاحب نے کھڑے ہو کے وہاں پر کوئی جوڈیشری میں کالی بھیڑے ہیں. اور جب بعد میں یہ مسئلہ سپریم کورٹ میں آیا تو اٹارنی جنرل صاحب نے کہا کہ وہ گزشتہ ججز کے بارے میں انہوں نے کہا تھا. بھائی بات یہ ہے कि किसी जज के बारे में भी आपको कहने का इख्तियार नहीं है। वो थे तो जजेस, और अगर वो जजेस थे जिनसे आपकी मुराद है साकिब निसार साहब या आसिफ सैयद खोसा साहब, तो उनको लाने वाले भी तो आप ही थे ना। हर एक को पता है वो कैसे सुप्रीम कोर्ट में पहुंचे, आप ही लेकर आए थे उन्हें, आपको तो पूछने वाला कोई नहीं। अभी भी आप देख लें, जुडिशियल कमीशन का इजलास हुआ, फर्स्ट पहला इजलास वो उमर अताब अंदयाल साहब के जमाने में, वो पुराने उमर अताब अंदयाल साहब की अपनी सोच थी, वो चाहते थे कि जूनियर जजेस को लाया जाए अपने घर, वो उस वक्त बड़ी धड़ेबंदी चल रही थी, हम ख्याल जज लाना चाहते थे। तो जुडिशियल कमीशन में जब वो हम ख्याल जजेस को उन्होंने नाम लिए, तो जुडिशियल कमीशन के मेम्बरान ने अक्सर कसरियत राय से उसे मुस्तरद कर दिए। इसलिए मुस्तरद किया कि पाकिस्तान बार काउंसिल ने बड़ा सख्त स्टैंड लिया, उन्होंने कहा कि सीनियर थी कि सीनियर मोस्ट लोग जज आएंगे सुप्रीम कोर्ट में, हम चीफ जस्टिस को या किसी को भी मर्जी से सिलेक्ट जज नहीं करने देंगे कि आप नीचे से जूनियर को लेकर आ जाए। नतीजतन बंदयाल साहब वो जज जूनियर जज जो दो जिनको लाना चाहते थे वो सुप्रीम कोर्ट में न ला सके, जुडिशियल कमीशन का इजलास बर्खास्त हो गया, लेकिन वो बाद ना आए। अब उसकी तफसील आ चुकी है, 15 दिन बाद या महीने बाद दोबारा मीटिंग हुई, और दोबारा मीटिंग में वही दो जूनियर जज जिनको लाना चाहते थे वो आए। गवर्नमेंट ने भी उसको वोट दिया, पहले गवर्नमेंट अपोज कर रही थी, बार काउंसिल ने अपोज किया, अटॉर्नी जनरल और वजीर कानून ने भी वोट दिया। बाद में वजीर कानून पे जब तनकीद हुई, बार काउंसिल ने कहा जी अब सीनियरिटी का प्रिंसिपल था तो आपने क्यों वोट दिया, उन्होंने मुस्ताफी हो गया, उन्होंने कहा जी मैं क्योंकि गवर्नमेंट का वजीर कानून हूं तो हुकूमत की का आर्डर था जूनियर्स को लाया जाए, तो हम मैंने इसलिए वोट देना पड़ा, लेकिन अब मैं रिजाइन करता हूं, ये वाकई मेरे से गलती हुई। तारड़ साहब ने मुस्ताफी हो गए तारड़ साहब उस वक्त वजह। अब बाद में उसकी तफसील पता चली, तफसील ये पता चली कि अपना बाजवा साहब ने एक इंटरव्यू दिया कुछ साफियों को, जिसमें उन्होंने कहा जी मुझे बंदयाल साहब ने फोन किया कि मैं दो जूनियर जज सुप्रीम कोर्ट में लाना चाहता हूं, आप मेरी हेल्प करें। तो मैंने शहबाज शरीफ को कह दिया कि भाई ये दो जूनियर जज आना चाहते हैं, आप इनको सपोर्ट करें, तो उन्हें हामी भर ली और फिर उनके कहने पर वो दो जूनियर जज सुप्रीम कोर्ट में आ गए। अगर आज भी आप बाजवा साहब के कहने पर जजेस को सुप्रीम कोर्ट में ला रहे हैं तो फिर आपकी क्या क्रेडिबिलिटी रह गई? किसी ने इसकी तरदीद नहीं की गवर्नमेंट की तरफ से, कोई तरदीद ही कर देता है जब ये मीडिया के अंदर उनका इंटरव्यू किसी ने रिपोर्ट किया।
बाजवा साहब आज भी इतने ताकतवर हैं,
अब ये बात हो चुकी है और वही दो जूनियर जज सुप्रीम कोर्ट में आ गए, वो अपना बंदयाल साहब लेकर आए उनको, और ये पूरे मीडिया में खबर आ गई कि उन्होंने किसी जर्नलिस्ट को बुलाकर कहा कि मैंने मुझे बंदयाल साहब ने अप्रोच किया और मैंने कह दिया शहबाज शरीफ साहब को कि वो ले आएंगे, वो लेकर आ गए। ये सब इनकी कहने की बातें हैं अवाम के सामने कि हम ये हैं और वो हैं। अब आप केपीके में देख लीजिए, केपीके के एडवाइजर हैं गवर्नमेंट के, एक रिटायर्ड ब्रिगेडियर अब्बासी साहब हैं, उन्होंने 2 दिन पहले इंटरव्यू दिया, उन्होंने कहा कि जनाब हमारे पास बाजवा साहब की करप्शन के सबूत हैं, उन्होंने 12 अरब के असासे बनाए, वो प्रेस में असासे उनके आ चुके हैं। तो भाई मेरी आपसे दरख्वास्त यह है कि आप ये असासों वाला केस फिर चेयरमैन नैब के पास लेकर चले जाए ना, आप तकरीरनामे सुनाएं, आप नैब के पास ले जाएं कि एक 22 ग्रेड का मुलाजम है जिसके 12 अरब के असासे हैं, आप चले जाएं, आप कार्रवाई तो करें ना, आगे चलें, वो तो करने को तैयार नहीं। जबकि मैं नाजरीन को यह बताऊं कि पिशावर में,
मगर सर बाजवा साहब का केस को तो कभी भी अदालत में नहीं आने देंगे ना, उसमें तो आर्मी फिर खड़ी हो जाती है अपने बंदों को प्रोटेक्ट करने।
नहीं नहीं, वो आर्मी नहीं खड़ी हो सकती, मैं बताता हूँ, आर्मी पहले भी ये पहले ला ही कोई नहीं था कि आर्मी चीफ के खिलाफ तो केस हो ही नहीं सकता, ये कंसेप्ट था कि आर्मी चीफ के खिलाफ तो कोई केस करप्शन का बन ही नहीं सकता। मैंने एक केस फाइल किया जनरल परवेज मुशर्रफ साहब के खिलाफ, चेयरमैन नैब को मैंने भेजा कि ये इनकी करप्शन है, जिसमें उन्होंने 1000 एकड़ जमीन सरकारी बेच डाली और वो पैसा भी जमा नहीं कराया सरकारी खजाने में, और उसके अलावा उन्होंने अपनी किताब में जिक्र किया कि मैंने तो सैकड़ों लोगों को बेचा और मिलियन ऑफ बाउंटीज ऑफ डॉलर्स मैंने रिसीव की। उस पर मैंने चेयरमैन नैब को खत लिखा कि ये इनकी कन्फेशन है, ये इनकी किताब है और ये इनके असासे। इलेक्शन लड़ा तो इलेक्शन में उन्होंने अपनी 8 लग्जरी गाड़ियों का भी जिक्र किया कि मेरी पोजेशन, वो भी मैंने लगाया, अपने प्लाटों और जमीनों का जिक्र किया। तो 3 चेयरमैन नैब थे यके बाद दीगरे, उन तीनों ने वो केस वापस कर दिया और तीनों ने यही आगे से लिखा, जवेद इकबाल साहब भी थे, फसी बुखारी साहब भी थे, उन्होंने आगे से ये लिखा कि जनाब हम जनरल के खिलाफ प्रोसीड नहीं कर सकते, आप जीएचक्यू चले जाए। मैं क्यों जीएचक्यू में जाऊं, ही रिटायर्ड जनरल, उसका तो तलक ही नहीं बनता जीएचक्यू से। अब आई न्यू दिस थिंग के जीएचक्यू तो कोई कार्रवाई नहीं करेगा, तो आई फाइल अ रिट पिटीशन इन इस्लामाबाद हाई कोर्ट उनके खिलाफ कि ये नैब का केस है और नैब शुड प्रोसीड। ये केस की समाज 4 साल चली, जस्टिस रियाज मरून थे वो फौत हो गए, उन्होंने पहले दिन ही मुझे कहा कि भाई ये जो आप कह रहे हैं कि मिलियंस ऑफ डॉलर्स उन्होंने रिसीव किए, انہیں کہا ہو سکتا ہے یہ ڈالرز انہیں سرکاری خزانے میں جمع کرائے. میں نے کہا چلیں سر ان کو نوٹس, پرویز مشرف بھی پارٹی ہے اس کیس میں, ان کو نوٹس کریں, ان کا جواب اگر آ گیا کہ میں نے جمع کرایا تو میرا کیس ختم ہو جائے گا. بٹ آئی ڈونٹ تھنک دے ہیو ڈیپازیٹڈ اے پینی ان دی گورنمنٹ ٹریجری.
سوری ٹو انٹرپٹ یو, مگر سر نٹ شیل میں تو یہ ہے نا کہ پرویز مشرف صاحب کو سارا کچھ ثابت بھی ہو گیا تو انہوں نے دوڑا دیا.
نہیں نہیں
الٹیمیٹلی
نہیں نہیں اس طرح نہیں ہوا. وہ کیس چلا اور چار سال کے بعد انہیں اطہر من اللہ صاحب اور میاں گل صاحب پھر ڈویژن بینک تھا ان کے پاس یہ کیس آیا. ان نے پھر ڈکلیئر کیا کہ ہی ہیز کمیٹڈ کرپشن اور یہ ثبوت ہے اور انہیں نیب کو ڈائریکشن دی کہ نیب شوڈ پروسیڈ اگینسٹ ہم, ہی از ناٹ ابو دی لا. یہ پہلی دفعہ ایک ججمنٹ آئی, وہ ججمنٹ میرے نام سے جو ہے انعام الرحیم بنام چیئرمین نیب, ریکارڈڈ ججمنٹ ہے کہ کوئی بھی جنرل ابو دی لا نہیں ہے اس کے اوپر نیب کاروائی کر سکتے. اور پھر نیب نے ان کو نوٹس دیا, اور جب نیب نے نوٹس دیا جنرل صاحب نے یہ لی ہیلتھ سرٹیفکیٹ بنوایا اور ایک کورٹ میں پیش کر کے ملک سے فرار ہو گئے. اور
اگر وہ ملک سے خود کو فرار نہیں ہوئے کسی نے, مگر سر کسی نے فرار کروایا نا ان کو,
فرار کرا دیا, لیکن یہ سمجھ ان کو آ گئی کہ اگر یہاں رہے تو اریسٹ ہو جائیں گے کیونکہ نیب کے لاس کے تحت تو کورٹ میں پیش ہوتے اریسٹ ہو جاتے. لیکن یہ ہماری یہ کامیابی ہو گئی, قانون بھی بن گیا, وہ ملک سے بھاگ بھی گئے, ان کے اثاثے بھی فریز ہو گئے سارے کے سارے, تمام اثاثے فریز ہو گئے. اب ہم اگلا سٹیپ چلائیں گے کیونکہ نیب نے پھر ریٹرن رپورٹ جمع کرائی کہ جی 18 اکاؤنٹ تو ہم نے بھی ان کے باہر سے انرتھ کیے. تو بڑی ایک لحاظ سے کہ اسی مفروری کی حالت میں ان کی وفات ہوئی نا, پھر پاکستان میں تو مرنے کے بعد ان کی ڈیڈ باڈی لائی گئی. تو یہ ایک قانون بن گئے. اب اگلا سٹیپ تو یہ اٹھائیں نا, یہ جو پی ٹی آئی والے ہمارے دوست ہیں یہ ابھی لے اسی قانون کے تحت لے جائیں, اب اساسے ان کا کیس چیئرمین نیب کے پاس لے جائیں کہ یہ جناب قانون موجود ہے آپ اس کے خلاف پروسیڈ کریں, ان کو بھی ملک سے بھاگنے دیں تاکہ یہ بھی مفروری کی حالت میں پھر مرے. کچھ تو کریں نا,
اپنے عام عوام کو جگایا ہے. یہ کوئی سٹیٹ کے خلاف کی بات نہیں ہے, مگر آپ اپنے رائٹس کے لیے خود جاگیے گا. خود لوگوں کو چاہیے کہ آپ اپنے لیڈرز کو دیکھیں, وہ ہولڈ دیم اکاؤنٹیبل فار. اور کرنل صاحب بہت شکریہ. میں صرف اتنا کہنا چاہتی ہوں اس پروگرام کے تین حصے ہوں گے, کیونکہ کرنل صاحب کے پاس جتنی نالج ہے, اس پروگرام کا مقصد حقائق سے پردہ اٹھانا ہے, دیٹس آل واٹ اٹ از. اور ہماری پارٹیاں نہیں ہونی چاہیے, اسٹیٹ ہماری ہے, دیٹس واٹ اٹ از. ان لیڈرز
ہمیں اپنی ریاست کی حفاظت کرنی ہے,
ہماری ریاست ہے. اور اس پروگرام کے تین حصے ہوں گے. آپ پلیز پارٹ ون, پارٹ ٹو, پارٹ تھری میں دیکھیے گا. میرا بعض اوقات جب کرن صاحب بات کر رہے ہوتے ہیں میرا درمیان میں انٹرپٹ کرنے, میری صرف ٹائم کی مجبوری ہے کیونکہ ہم سوا گھنٹے کا ہمارا ٹوٹل پروگرام چلا گیا. تو ناؤ وی ول ڈیوائڈ اٹ انٹو تھری سیگمنٹس. مائی ہمبل ریکویسٹ از پلیز واچ آل دا تھری سیگمنٹس, اینڈ آئی پرومس کہ آپ کو اپنے ملک کے بارے میں بہت کچھ پتا چلے گا. اور میری آپ سے ریکویسٹ ہے, دیز آر دی ایکچوئل فیکٹس بیہائنڈ دی وال, بیہائنڈ دا سین, یو مسٹ واچ آل دا تھری سیگمنٹس. کرن صاحب آپ کو بہت شکریہ. بس اجازت نہیں دیتا لوگوں کے سننے کا. بہت شکریہ. آپ سے ریکویسٹ ہے سبسکرائب بھی کریں, آپ اپنے کامنٹس بھی دیں. کرن صاحب وداؤٹ اینی, اب بھی وہ لوگوں کو بچا رہے ہیں. میں تو کہتی ہوں آپ پورے پرے لوگوں کو اسپانسر کرتے پھرتے ہیں. اگر آپ نے اسپانسر کرنا ہے ایسے لوگوں کو اسپانسر کریں, بیکاز دے فائٹ فار دوز جن کو سینٹینس ہوا وداؤٹ having the right to have their own representation. These are the people who need your support. And please do watch all the three segments. 1, 2, 3. Thank you, Karan Sahab.
Thank you very much. Fi aman Allah. So kind of you, ji.
Yes, sir. Bahut shukriya.
جی صاحب, ویلکم بیک اگین. اینڈ ابھی آپ نے سماخ فرمایا اور دیکھا آج ہماری عارفہ مظفر جی اینڈ لیفٹنٹ کرنل انعام الرحیم صاحب کے ساتھ بات چیت. جیسے عارفہ جی نے کہا کہ یہ پروگرام جو ہے, یہ سیگمنٹ جو ہے, تین پارٹس پر مشتمل ہے. آج آپ نے پہلا پارٹ دیکھا ہے اور کل اور پرسوں میں ہم دوسرے اور تیسرا پارٹ کو آپ کے لیے شیئر کریں گے. ضرور دیکھیے گا, اپنے دوست و یاروں سے کہیے کہ اس کو ضرور دیکھیں. اینڈ اس کے اندر پھر آپ کو بہت ساری چیزیں پاکستان کے متعلق پتہ لگیں گی. چلیے صاحب, کچھ اسپانسرز کے پیغامات لیتے ہیں, اس کے فوری بعد پھر ہم چلیں گے نیوز سیگمنٹ کی جانب. فی الحال ہم چلتے ہیں کچھ اسپانسرز کے پیغامات. 416-620-1778 ہمارا فون نمبر ہے.
یو آر لسننگ ٹو WTOR 770 AM ینگ ٹاؤن ٹورانٹو.
770 AM دی نشریات سنن تے حالات حاضرہ تو باخبر رہن دے واسطے نیوز انفارمیشن انالیسس الیکٹرک گڈیاں دے وچ ای آواز آفیشیل ایپ یا ساڈی ویب سائٹ eawaz.com لوکل نمبر
6478742900.
اپنی کمیونٹی دا سب تو بڑا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے.
او پھر بنے بھی کیوں نہ, کیونکہ بیڈ روم سیٹ, سوفا سیٹ, میٹریسز, ڈائننگ ٹیبل, ڈیکوریٹو آئٹمز, گل کیجی سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا. سوڈی فرنیچر تو 3 سال لئی نو بیاج.
142 کینیڈی روڈ, برامٹن, 9058747171.
کیا آپ کے گھر اور آٹو انشورنس کی رینول ہو رہی ہے؟ کیا آپ درست انشورنس کوریج کے لیے اچھی قیمت کی تلاش میں ہیں؟ تو پھر آپ کو آل اسٹے ایجنٹ ایجنسی کے راجہ مدثر کو 6472903773 پر کال کرنی چاہیے. آج ہی کال کریں اور آپ دو کاروں اور ایک گھر کی انشورنس کراتے وقت تقریباً $1,775 کی بچت کر سکتے ہیں. راجہ مدثر, 6472903773. آل اسٹیٹ کے ساتھ آپ محفوظ ہاتھوں میں ہیں. ٹرمز اینڈ کنڈیشن اپلائی.
اوئے, ایک بلاک بسٹر پلان بنائیے, پوری مستی, مزے, نچنا گانا ہو جائے.
یہ تو تیار نے دلجیت دے نال پراپر پٹولا پارٹی کرن دے لئی, تسی وی کھچ لو تیاری. راجرز موبائل کسٹمر بنو, پھر فارم بھر کے 13 جولائی نو راجرز سینٹر تے ہو رہے دلجیت دوسانجھ دے کانسرٹ دیاں 2 ٹکٹاں جتن دا موقع پاؤ. اڈیکن دی لوڑ نہیں, ہنے سوئچ کرو, کوئی خرید ضروری نہیں. پورے نیماں لئی راجرز گیو اوے / دلجیت تے جاؤ.
Quick Truck Lube ہر سال دی طرح ٹرکر ویران دا دھنواد کردے ہوئے اس سال بھی ویجو نو اپنی لیپلی لوکیشن تے ٹرک آئل چینج تے دین گے $75 دا ڈسکاؤنٹ. جی ہاں, صحیح سنیا, $75 دا ڈسکاؤنٹ, فری ٹرک ریس تے فری باربیکیو. تب پہنچو ویجو نو Quick Truck Lube, exit 579 on highway 401 تے پاؤ $75 دا ڈسکاؤنٹ. 519-622-0660 519-622-0660. Quick Truck Lube, لیپلی لوکیشن.
Valia Traffic Legal Services سے جناب RS Valia.
Careless driving,
speeding یا پھر accident,
fail to remain stop at the scene,
red lights یا پھر seat belts,
permit drive without insurance,
racing, student driving یا پھر caught while using phone,
speeding,
RS Valia آپ کی ٹکٹ سے نجات دلوائیں گے اور آپ کے پوائنٹس بھی سیو کریں گے. 9054542112
ہلو, کہاں ہو؟ نکلی نہیں ابھی تک
یار, بہت کام ہے.
کتنا ٹائم لگے گا؟
پتا نہیں, گھنٹہ اور لگے گا.
اوہو, ٹھیک ہے, بیٹھے رہو آفس میں.
ہاں, کام ختم ہوگا تبھی نکلوں گا.
ابھی بتاتی ہوں, یہ لو.
تم بھی نا یار, کیسی گاڑی؟ دیسی باسمتی رائس کا کھلتا مہکتا لمبا دانا ہر نوالے کو دے ایک خاص لذت. دیسی باسمتی, سیدھی بات, دیسی سواد.
خدا نہ کرے اگر آپ کا کار ایکسیڈنٹ ہو گیا اور آپ قانونی مدد لینا چاہتے ہیں, تو نہ صرف ہم آپ کے حق کا جائز زیادہ سے زیادہ پیسہ لے کر دلواتے ہیں, بلکہ اپنی فیس بھی آپ کا کلیم دلوانے کے بعد ہی لیتے ہیں. اور میں آپ کی اپنی انجم قریشی آپ کی اپنی زبان بولتی